आया तो शिफा पड़ गया। सबसे ज्यादा शिफा तो शिफा देने वाले के कलाम में, यानी हजरत पीर जुल्फिकार दामत बरकातुम की मजलिस में एक शख्स आया और अपने बीमारी का तस्करा किया, तो उसको कुरान की तरफ मुतवज्जे किया। असल में हम सब भी बीमार हैं, बीमारी आए तो कुरान शरीफ की तरफ जाए। लोग जाते हैं दूसरों के पास, सबसे पहला जो है शिफा देने वाला वो तो अल्लाह का कलाम है, उसको पढ़े, उसको सुने, उसको पानी पर दम करके उस पानी को पिए। शिफा के मुख्तलिफ तरीके हैं, आयत शिफा है, सूरह बकरा है, उसके अलावा बहुत सारे सूरह हैं जिसके अलग अलग फवाइद हैं। तो हम भी एक आदमी ने एक ही मजलिस में अपने मुख्तलिफ कामों के सिलसिले में कई दफा मशवरा किया और दुआएं भी करवाई, हैरानी हुई कि आप इतने हौसले से और सब्र इस्तिकामत के साथ बार बार उस आदमी के लिए दुआ फरमा रहे थे। वाकई अल्लाह वालों का ही हौसला है कि वो सब्र तहमुल के साथ परेशान लोगों की बात सुनते हैं। किसी आम आदमी के लिए एक मजलिस में दो चार दफा भी किसी की बात सुनना मुश्किल हो जाती है। आपकी सोहबत में ऐसे सब्र और तहमुल के वाकयात देखकर इबरत और सब्र और तहमुल के आला सिफात पैदा होते हैं। यानी कोई इंसान भी अपनी परेशानी को बता रहा हो तो सब्र और तहमुल के साथ सुनना चाहिए और उसको तसल्ली देना चाहिए। समझे, इंसान छोड़ देता है, उसको सुने, उसको तसल्ली दे। आपकी मजलिस में किसी ने अर्ज किया पर मैं, हम यूरोप में गए 1985 का वाकया है कि हम अमेरिका गए तो मेरे बेटे को किसी ने खिलौना दिया, वो खिलौना चेकिंग मशीन के अंदर आ गया, एयरपोर्ट पर चेकिंग होती है उसमें आ गया। उन्हें शुबा पड़ गया, एक सिक्योरिटी का आदमी मेरे पास आया, उसने मुसाफिरों में से मुझे जरा एक तरफ बुलाया और सामान खुलवाया। जब उस फकीर ने बताया कि बच्चे का खिलौना है, वो सिर्फ खिलौना देखकर ही सॉरी करके चला गया। वो समझा कोई बड़ी चीज होगी। ये उनकी चेकिंग का मायार है कि हर चीज को जांचते हैं फिर आगे निकलने देते हैं। यानी दुनिया वालों की चेकिंग क्या है, जरा सा कुछ देखा तो घबरा जाते हैं। मोहब्बत और कबूलियत के बारे में हजरत के सब मलफूजात है, छोटे छोटे मजलिसों में किए हुए। इरशाद फरमाए कि दीन इस्लाम दीन फितरत है, नेचुरल दीन जो है वो इस्लाम। इंसान की फौज व फलाह की जमानत देता है जो भी दीन इस्लाम के मुताबिक जिंदगी गुजारेगा, अल्लाह ताला उसे फौज व फलाह से कामयाब करेगा। फलाह कहते हैं कामयाबी और कुर्ब इलाही को कि जिसके बाद दूरी न हो। अल्लाह ताला की ऐसी इज्जत हो कि जिसके बाद जिल्लत न हो, उसको फलाह कहते हैं। इरशाद फरमाया जो शख्स मालो दौलत पर इतराएगा, तकब्बुर करेगा, बड़ा बनेगा, वो घाटे में जाएगा। मालो दौलत पर इतराना वो नुकसान में है। इंसान को कामयाबी और फलाह माल से नहीं बल्कि नेक आमाल से मिलती। कामयाबी हम सब के जहनों में यह है कि कामयाबी माल से मिलती है, हकीकत में कामयाबी आमाल से मिलती है। जी, नेक आमाल बाकी रहने वाले हैं इसलिए उनसे मिलने वाली इज्जत भी दायमी होगी। माल से जो कामयाबी मिलेगी तो माल खत्म होने वाला है, तो इज्जत भी खत्म हो जाएगी। और आमाल से जो कामयाबी मिलेगी तो आमाल बाकी रहने वाला है तो उसकी इज्जत भी बाकी रहे। इरशाद फरमाया लोग कहते हैं इश्क और मुश्क छुपा नहीं रहता, इश्क और मुश्क छुपा नहीं रहता, एकदम भी मोहब्बत छुप न सकी जब तेरा किसी ने नाम लिया। इस तरह जो भी इखलास से काम करेगा, जो भी इखलास से काम करेगा اخلاص کے ساتھ اللہ تعالیٰ کی عبادت کرے گا اسے بھی ڈھنڈورا پٹنے کی ضرورت نہیں ہے. اخلاص سے جو کام کرے گا اس کو کسی سے بتانے کی ضرورت نہیں ہے. وہ بھی عشق اور مشک کی طرح چھپا نہیں رہے گا. بھائی خوشبو کوئی لگائے اور چھپائے, ہو سکتا ہے؟ جو کوئی کتنے ہی کونے میں جا کے لگائے گا لیکن چھپ نہیں سکتی, اس کی خوشبو آ ہی جائے گی. ایسے ایک انسان عشق کرے تو وہ بھی چھپ نہیں سکتا. جس سے عشق کر رہا ہے اس کا ذرا سا نام لے گا پھر دیکھو وہ بے چین ہو جائے گا. تو معلوم ہوا, تو ایسے ہی اخلاص سے جو انسان کام کرتا ہے چھپا کر. رات میں بہت سارے سوالات ایسے آئے تھے, بولے لوگوں کو پتہ چل جاتا ہے ہم کام کو بہت چھپا کر کرتے ہیں. تو میں نے کہا لوگوں کو اگر پتہ چل گیا ہے تو یہ تمہارا تو عمل نہیں ہے, وہ تو اللہ تعالیٰ نے پتہ لگوایا, اس پہ گھبرانے کی ضرورت نہیں. اخلاص باقی ہے, کیونکہ اخلاص والا عمل بھی انسان چھپا کے کرتا ہے, کسی کو کہتا نہیں پھرتا, لیکن وہ مشک کی طرح ہے کہ اس کی بھی خوشبو آ جاتی ہے. وہ منع ہے کہ جس کے بارے میں تم لوگوں کو کہتے رہو میں ایسا ہوں میں ویسا ہوں میں تیسا ہوں, تو وہ منع ہے, وہ اخلاص سے خلاف ہو گیا. فرمایا مشک کی طرح چھپا نہیں رہے گا. اگر کوئی راتوں کو بھی چھپ چھپ کر عبادت کرے گا تو اللہ تعالیٰ عبادت کا نور اس کے چہرے پر سجا دیں گے. چہرہ تو اندر کا عکس ہے, عبادت کا نور چہرے پر آ جائے گا. جب نور آئے گا تو لوگ اس کے چہرے کو دیکھ کر کہیں گے آدمی بڑا نورانی ہے, یا وہ بولے گا تو اس کی باتوں میں نور ہوگا, اس کے نور کو سمجھ لیں گے کہ یہ آدمی بڑا نیک ہے. ارشاد فرمائے جو کوئی بھی اخلاص سے عبادت کرے گا سینکڑوں سال گزرنے کے بعد بھی اس کی محبت اللہ تعالیٰ کے دلوں میں باقی رہے گی. اس کی محبت اللہ تعالیٰ دلوں میں باقی رکھے گا. دیکھو کتنے لوگ اچھے کام کر کے چلے گئے لیکن ہمارے دلوں میں اس کی محبت ہے کہ نہیں, ہم نے تو دیکھا بھی نہیں. یہ محبت ہمارے دلوں میں باقی کسے رکھی؟ اللہ نے رکھی. ان لوگوں نے تو کوئی باقی نہیں رکھی, وہ تو چھپ چھپائے نکل گئے. خواجہ محی الدین اجمیری رحمت اللہ علیہ کو دیکھو, آج ان کی محبت لوگوں کے دلوں میں. بختیار کاکی رحمت اللہ علیہ, حضرت خواجہ نظام الدین رحمت اللہ علیہ, ان کی محبت ہمارے دلوں میں, تو اولیاء تھے. صحابہ کی محبت ہمارے دلوں میں, انبیاء کی محبت ہے. فرمایا اس کے اعمال کی وجہ سے آج بھی ہم اس سے محبت کرتے ہیں. حضرت شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کو آج کسی نے نہیں دیکھا, امام ربانی حضرت مجدد الف ثانی رحمت اللہ علیہ کو آج کسی نے نہیں دیکھا جی, اور حضرت شاہ ولی اللہ رحمت اللہ علیہ کو کسی نے نہیں دیکھا, مگر ان کے نیک اعمال کی وجہ سے آج بھی ہم ان سے اظہار محبت کرتے ہیں. اللہ تعالیٰ ایسے نیکوکاروں کے لیے کائنات میں محبت اور قبولیت رکھ دیتے ہیں جی. ان الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا, بے شک جو لوگ ایمان لاتے ہیں اچھے کام کرتے ہیں رحمان لوگوں کے دلوں میں ان کی محبت ڈال دیتا ہے. محبت اور قبولیت کیسے ملتی ہے؟ ارشاد فرمایا ان مشائخ نے عبادت کی اور اس پر عاجزی اور انکساری بھی کرتے رہے جس کی وجہ سے ان کے لیے کائنات میں محبت رکھ دی گئی جی. عبادت کرنا اور عاجزی کرنا, تو اللہ تعالیٰ محبت لوگوں کے دلوں میں ڈال دیتے ہیں. آج ہم عبادت بھی نہیں کرتے اور پھر اوپر سے اتراتے بھی ہیں کہ ہم کرتے ہیں. انسان کو اترانا بالکل زیب نہیں دیتا. انسان جب گرتا ہے تو جانور سے بھی بدتر ہو جاتا ہے. گائے چارہ کھاتی ہے تو دودھ بھی دیتی ہے, ریشم کا کیڑا شہتوت کے پتے کھاتا ہے تو ریشم بھی تو بناتا ہے, شہد کی مکھی پھولوں کا رس چوستی ہے تو خوشبودار شہد بھی بناتی ہے, اور انسان خوشبودار کھانے کھاتا ہے, انسان خوشبودار کھانا کھاتا ہے مگر گندگی بنا کر نکالتا ہے. ہاں کھانا تو خوشبودار کھایا लेकिन निकला और उन लोगों ने खुशबू वाली चीजें नहीं खाई लेकिन खुशबूदार चीज खाई। वो तो पत्ता खाया रेशम का लेकिन रेशम बना। इंसान की शक्ल सूरत, इंसान की शक्ल सूरत पर नहीं बल्कि उसकी सिफात की बिना पर उसकी फजीलत। हमारी जो शक्ल सूरत है उस पर हमारी फजीलत नहीं, हमारे अंदर जो सिफात होंगे उस पर हमारी फजीलत है। इसलिए अल्लाह ताला हमारे अंदर को देखते हैं और उसके हिसाब से अल्लाह अपने से मोहब्बत करते हैं, शक्ल व सूरत से नहीं। शक्ल व सूरत से तो जाहिर है, जाहिर पे अच्छा रखना चाहिए, लेकिन सिर्फ जाहिर पर इंसान रुक जाता है, ऐसी मजलिसों में बातिन मनाया जाता है। बातिन मनाने अल्लाह ताला जो दिलों को अंदर जो सिफात होती है अल्लाह उसको देखता है। अगर साले सुलझा हुआ इंसान है तो फरिश्तों से भी आगे निकल जाता है, और अगर बुरा है तो इतना नीचे गिरता है कि डंगरों के मकाम से भी नीचे गिर जाता है। यह है इंसान की हालत। तो गोया हमारे अंदर अल्लाह ने सलाहियत रखी है कि फरिश्तों से भी आगे निकल सके। अरे जाना है आगे फरिश्तों से कि नहीं जाना? पता नहीं, डरते हैं कि यार आगे जाएंगे तो मुसीबत नहीं हो जाएगी, कुछ कुछ भी नहीं होगा। ऐसी सलाहियत अल्लाह ने रखी है कि फरिश्तों से भी आगे निकल सकता है। और अगर मेहनत न की तो ये इस मकाम पर नहीं रहेगा, जानवरों से भी बदतर हो सकता है। जानवरों से भी बदतर हो सकता है। इसलिए आज देखो सारी दुनिया में जो फसाद हो रहा है, क्यों हो रहा है? कि जानवर से बदतर हो गए। और अगर इसने अपने ऊपर मेहनत की तो मेहनत की वजह से इसके अंदर वो सिफात आएंगे कि फरिश्ते भी नीचे रहेंगे, उससे भी आगे निकलेगा। ये होगा जमीन पर लेकिन फरिश्तों से भी ऊपर होगा। ये सिफात अल्लाह ने रखी है। हम उस सिफात को लेने के लिए इधर आए और वो सिफात सिखाई जा रही है। जो सहाबे किराम जमाने जाहिलियत में जानवरों से बदतर थे कि नहीं? आपस में लड़ते थे, एक दूसरे को मारते थे, एक दूसरे से हसद करते थे, लेकिन नबी अलैहिस्सलाम जिस दीन को लेकर आए वही सहाबा में वो सिफात आ गई जो फरिश्तों से ऊपर गई। तो हमारे अंदर भी वो चीज आ सकती है लेकिन हम मेहनत करेंगे तो आएगी, ऐसे नहीं आएगी। इंसान और जानवर, देखो इरशाद फरमाया बास जानवर ऐसे हैं कि अपनी जरूरत के लिए भी दूसरों को तकलीफ नहीं पहुंचाते। जानवरों की किस्म बता रहे कि इंसान जानवरों से कैसे बुरा हो जाता है। तो देखो बास जानवर ऐसे हैं कि जो अपनी जरूरत पूरी कर लेते हैं, तकलीफ किसी को नहीं पहुंचाते। बास जानवर ऐसे हैं कि अपनी जरूरत को पूरा करने के लिए दूसरों को तकलीफ पहुंचाते लेकिन बिला जरूरत तकलीफ नहीं पहुंचाते। और बाद ऐसे होते कि अपनी जरूरत नहीं भी होती फिर भी दूसरों को तकलीफ पहुंचता। एक जानवर वो है कि जो अपना पेट भर लेता है लेकिन किसी को तकलीफ नहीं पहुंचाता। और एक इंसान और एक जानवर वो है कि दूसरों को तकलीफ पहुंचाकर अपना पेट भरता है। और एक जानवर वो है कि अपना पेट तो नहीं भरना है लेकिन सामने वाले को तकलीफ जरूर पहुंचाता। तीन किस्म समझ में आ गई। एक किस्म के जानवर है जो अपनी जरूरत के लिए भी दूसरों को तकलीफ नहीं पहुंचाते, मसलन गाय, भैंस, भेड़ और बकरिया। ये जो जानवर है ना, जो घास चलने वाले पालतू जानवर, ये अगर भूखे भी हो तो दूसरों को नहीं मारते, दूसरों को मारते नहीं बल्कि सब्र करते है कि नहीं? ये जानवरों को दूसरों को तकलीफ पहुंचाना नहीं है, बस अपना घास खाना, अगर वो ना मिली तो सब्र। ये जानवरों की पहली किस्म जो दूसरों को तकलीफ नहीं पहुंचाती। जानवरों की दूसरी किस्म कि जानवर अपनी जरूरत के वक्त दूसरों को तकलीफ देते और खाते हैं, अगर जरूरत पूरी हो जाए तो फिर किसी को कुछ नहीं कहते। मसलन जंगल में खुद देखा कि एक फीट के फासले पर हिरन खड़ा है मगर शेर का पेट भरा हुआ था, चुनाच उसने हिरन को कुछ नहीं किया। अब शेर और हिरन दोनों साथ में रह सकते, अब वो खड़ा है पास में लेकिन शेर कुछ नहीं कर रहा। क्यों? कि अपनी जरूरत पूरी हो गई तो अब किसी को तकलीफ नहीं पहुंचाती, जरूरत के वक्त मारकर खा लिया। लेकिन पेट भर गया, लेकिन खामोखा जानवर के सारे जंगल के सारे जानवरों को मारता रहे, ऐसा नहीं होता। पेट भर लिया खत्म। तो हिरन को कुछ नहीं किया, शेर का पेट भरा भर जाए तो मुंह खोलकर बैठ जाता है, हत्ता के परिंदे उसके दांतों में से फंसा हुआ गोश्त को भी चुन चुन कर खाते हैं, नोच नोच कर। उसके दांत में ब्रश नहीं करता है ना, उसके ब्रश कौन करता है, मिसवाक नहीं करता वो, बल्कि वो परिंदे आ जाते हैं, उसके दांत की सफाई हो जाती है, उसका खिलाल भी हो जाता है और उसका ब्रश भी और मिसवाक भी हो जाता है। तो फरमाया तो दांतों में से फंसा हुआ गोश्त मार मार कर खाते हैं, ठोंगे मार मार कर, मगर शेर उन्हें कुछ नहीं कहता। जानवरों को, जानवरों की तीसरी किस्म जी, और वो क्या है, सांप और बिच्छू जो किस्म है ना, जो किसी का लिहाज नहीं रखते, भूख हो या न हो वो बिला वजह दूसरों को जरर पहुंचाते। अरे भाई सांप जो है वो हमें डंक मारेगा, क्या उसका पेट भरेगा, कुछ भी नहीं, और एक मरतबा नहीं, जो भी मिलेगा वो सबको डंक मारेंगे। ये जानवरों की तीसरी किस्म कि वो अपना पेट भरे ना भरे लेकिन हरेक को मारना, हरेक को तकलीफ पहुंचाना, ये जानवरों की तीसरी किस्म। एक हदीस में आया है कि बिच्छू ने नबी अलैहिस्सलाम को भी काट लिया, वो नबी को भी नहीं देखा, नबी इस्लाम को भी काट लिया। फरमाया ये कैसा है कि उसने अपने नबी को भी काट लिया। जानवरों की एक किस्म ऐसी है कि अपने फायदे को भी अपना फायदा भी कोई नहीं है, मगर बिला वजह काटेंगे, ऐसी फितरत है कि हमेशा दूसरों को नुकसान पहुंचाएंगे, उनके अंदर ऐसी आदत है। इसी तरह बाद इंसानों ने भी अपनी फितरत ऐसी बिगाड़नी होती है कि बिला वजह दूसरों को नुकसान पहुंचा। इंसानों में बाद इंसान वो तीसरी किस्म के जानवर होते हैं, भाई चलते चलते भी किसी को मार दिया, किसी को धक्का दे दिया, बस नुकसान पहुंचा। बाद लोग कहते हैं कि मैंने ऐसी बात की है कि वो जलता ही रहे, है ना, बाद मरता हम ऐसा जुमला कह देते हैं, वो सामने वाला जलता रहे। अब बेचारे के पास ताकत तो है नहीं, और जैसे सांप डस देने के बाद कहां जाता है, सीधा अंदर घुस गया। अब तुम कितना भी गुस्सा करो तुम मार सकते हो, कुछ नहीं, दो चार गालियां दोगे बस, और कुछ नहीं होगा। ऐसे ही बाद इंसान ऐसे है, एक जरा सा जुमला कहकर भाग जाते हैं। अब गुस्सा आया, इसको ऐसा कर दो ऐसा कर दो, लेकिन वो हाथ ही नहीं आता, वो जुमला कह के चला जाता है, और हम चिढ़ते रहते हैं, गुस्से होते रहते हैं और बकवास करते रहते हैं, लेकिन कुछ भी नहीं। अब ये ऐसे किस्म के जो लोग हैं ना, ये तो तीसरी किस्म के जानवर, इंसान तो उससे भी ज्यादा जलील हो जाता है। तो बीमारियों में सबसे बड़ी बुरी बीमारी जो है ना, वो दिल की बीमारी, बीमारियों में सबसे बुरी बीमारी दिल की बीमारी होती है, और दिल की बीमारियों में सबसे बुरी बीमारी दिल आजारी होती है, किसी का दिल दुखाना। हदीस में मना आया है किसी का दिल मत दुखाओ, क्योंकि दिल बहुत नाजुक चीज है। तो दिल आजारी जो है बहुत बड़ी तकलीफ है। तो ये बात, इंसान उस किस्म के होते हैं कि वो और कुछ नहीं, बस दिल आजारी करते, यानी डंक मार देते, दिल पर एक डंक मारा, और सबको तो छोड़िए, शोहर जो है वो अपनी बीवी का हमेशा दिल दुखाता रहता, एक ताना देकर निकल जाता है, या फिर क्या कहते हैं पता, तलाक की धमकी देते, ये क्या है, ये डंक नहीं है तो और क्या है, डंक मारते रहते हैं। अब वो बिचारी चलती रहती है अंदर अंदर, भाई ये ईसाई मुस्लिम है और हम बड़े पक्के नमाजी बड़े दाई हैं, और किसी को डंक मार कर आ गए तो क्या हमें जन्नत मिलेगी, अरे बोलो नहीं। इसलिए हमेशा दिल मत दुखाया करो, घर में बीवी का हर वक्त इंसान दिल दुखाता रहता है। हाँ तो आम लोगों में तो कम, क्योंकि घर में है, बोले उसको तो मैं खरीद के लाया हूं, नहीं, इससे मोहब्बत रखी जाए, ये हमें गुनाहों से बचाव के जरिया है, उसका दिल नहीं दुखाना चाहिए। तो ये है कि इंसान डंक न मारे, जबान से तकलीफ न पहुंचाए, वो अंदर अंदर ही हमें खाना बना रही है, सब कुछ कर रही है, घर में रहती है, लेकिन उसका अंदर से दिल जो है ना वो दुख रहा है। تو ایسا تو نہیں کریں گے. ہاں ارشاد فرمایا ہم بیرون ملک ایک جگہ تھے کہ ایک عورت ہر روز ہمیں تحفہ بھیجا کرتی تھی. ہم نے کہا کیوں ہر روز تحفہ بھیجتی ہو؟ فرماتی ہے تم میاں بیوی کو دیکھتی ہوں, یعنی دونوں میاں بیوی گئے تھے یعنی حضرت اور ان کی اہلیہ, تو وہ ایک عورت تھی جو تحفہ بھیجتی تھی ان کو. کہا کیوں بھیجتی ہو؟ فرمایا تم میاں بیوی کو دیکھتی ہوں کہ ہمیشہ خوش رہتے ہو, ہمیشہ خوش رہتے ہو, آپ کو خوش دیکھ کر مجھے خوشی ہوتی ہے. دیکھو ایسے جوڑے کم ملتے ہیں کہ جہاں میاں بیوی بہت خوش ہو, بہت کم ملتے ہیں, ڈھونڈنے سے ایسے ملتے ہیں. ہاں ورنہ تو دونوں کا مشرق و مغرب کا منہ ہوتا ہے اور رہتے ایک ہی گھر میں, لیکن چہرہ آمنے سامنے نہیں ہوتا ہے بلکہ پیٹھ آمنے سامنے ہوتی ہے. ایسا تو نہیں تمہارا؟ تو یہ ہے, یاد رکھو کیا رکھنا ہے, چہرہ آمنے سامنے رکھنا ہے, پیٹھ نہیں کرنی ہے. تو ہمیشہ خوش رکھو. تو فرمایا تمہیں خوش خوش دیکھ کر مجھے خوشی ہوتی ہے کہ بڑی مشکل سے ایسا جوڑا دکھا ہے, یعنی وہ عورت نے ایسا جوڑا دیکھا ہی نہیں ہے کہ دونوں خوش ہو. تو بولے میں نے آج بہت دنوں کے بعد دیکھا, اس لیے میں ہدیہ بھیجتی ہوں روز, جو کہ میاں بیوی ہو کر بھی ایک دوسرے سے خوش ہو, میاں بیوی ہو کر بھی ایک دوسرے سے خوش ہو. تو معلوم ہوا کہ میاں بیوی ہو کر ایک دوسرے سے خوش رہنا یہ سب سے بڑی عبادت ہے, یہ عبادت ہے, یاد رکھنا. خوش کب ہوں گے؟ جب ایک دوسرے کی کچھ تکلیفوں کو برداشت کریں گے تو نا, اور زبان کی حفاظت کریں گے تو ہی خوش ہوں گے, ورنہ زبان چلا دیے تو خوش کہاں سے رہیں گے؟ بلکہ زبان سے خاموشی اختیار کر رہے, صبر کر رہے, ضبط کر رہے تو پھر خوشی ہوتی ہے. اس لیے میں اکثر تحائف بھیجتی رہتی ہوں تاکہ مجھے بھی خوشی ملتی رہے. ارشاد فرمایا مسجد میں روشنی کرنی ہو, مسجد میں روشنی کرنی ہو تو انتظام کرنا پڑتا ہے کہ نہیں؟ دیکھو روشنی کرنے کے لیے انتظام کیا گیا, وائرنگ لگائی, کاریگر کو بلایا, کنیکشن کروایا, سب کچھ ہے, مگر اندھیرا کرنا ہو تو کوئی محنت کرنی پڑتی. ارے بولو, اندھیرے کے لیے کوئی محنت نہیں ہے بھائی, اندھیرا ہو تو خود بخود ہو جاتا ہے. اسی طرح نیک بننے کے لیے بھی محنت کرنی پڑتی ہے, نیک بننے کے لیے بھی محنت کرنی پڑتی ہے, مگر برا بننا ہو تو برا بننے کے لیے کوئی محنت نہیں. محنت چھوڑ دو, برا بن جاؤں گی. بلکہ کہیں بھی کوئی نامعقول کام کرو تو برے لوگوں میں شمار ہونے لگ جاؤں گی. ارشاد فرمایا انسان اچھی صفات سے اچھا بنتا ہے, انسان اچھی صفات سے اچھا انسان بنتا ہے. دیکھو ابھی بات ہوئی کہ نور چلا جائے, نور اور روشنی کرنے کے لیے تو محنت, روشنی چہرے بند کرنے کے لیے کچھ بھی محنت نہیں. ارشاد فرمایا انسان اچھی صفات سے انسان بنتا ہے, اچھی صفات پیدا کرنے سے ہی قبولیت پیدا ہوتی ہے. لوگ تو یہاں تک کہتے ہیں کہ ہمیں تو کام سے پیار ہے, ہمیں تو کام سے پیار ہے, چمڑے سے پیار نہیں ہے, پنجابی میں کہتے ہیں. اس لیے ہمیں بھی نیک کام کرنے ہیں, اپنے اندر اولیاء جیسی صفات پیدا کرنی ہے, کیونکہ ان کے اندر اللہ کی صفات کا رنگ جھلکتا ہے. صبغت اللہ ومن احسن من اللہ صبغہ, اللہ کا رنگ, اللہ کے رنگ سے بہتر کس کا رنگ؟ ہمارے اندر کون سا رنگ چڑھانا ہے؟ اللہ کا رنگ, کیونکہ سب سے بہترین اللہ کا رنگ. لال پیلے نہیں لگانے ہمارے اندر, ہمیں اللہ کا رنگ ہے, یعنی صفات والا رنگ. صفات اگر ہمارا آئے گی ایک رنگ چڑھے گا, اور وہ رنگ سے انسان خوبصورت لگتا ہے. جی ارشاد فرمایا حدیث مبارکہ میں ہے کہ اللہ تعالیٰ تمہارے مال و دولت کو نہیں دیکھتا, نہ تمہارے چہرے کو دیکھتا ہے, بلکہ وہ تو تمہارے دلوں کو دیکھتا ہے. اللہ کیا دیکھتا ہے؟ دلوں کو دیکھتا ہے. اور لوگ کیا دیکھتے ہیں؟ چہروں کو دیکھتے ہیں. جتنے انسان ہیں وہ ہمارے چہروں کو دیکھتے ہیں, اور اللہ جو ہے ہمارے دلوں کو دیکھتے ہیں. تو ہمیں اللہ جس چیز کو دیکھ رہا ہے اس کو بنانے کی فکر کرنی چاہیے, لیکن آج لوگ ہمیں جس ہمیں دیکھتے ہیں ہم لوگوں کو دکھانے کے لیے اپنے چہرے کو بنانے کی فکر کرتے ہیں. جی حضرت بلال رضی اللہ عنہ رنگ کے کالے ہیں, چہرہ بھی کوئی زیادہ خوبصورت نہیں ہے, مگر بات قبولیت کی ہے. مقبول کتنے ہیں کہ ایسی قبولیت ملی کہ زمین پر چلتے ہیں اور جنت میں ان کے پاؤں کی آہٹ سنائی دیتی. دیکھو چہرے کے کالے ہیں, تو اللہ تعالیٰ نے جو معیار رکھا ہے, پر میں دلوں کو بنا. اگر چہروں بنانے کی اگر معیار ہوتا تو حضرت بلال کبھی مقبول نہیں ہو سکتے, چہرہ کالا تھا. تو اللہ تعالیٰ نے ہمیں ایک ایسی چیز دی ہے کہ اس کو بنانے کے لیے ہر ایک کے لیے آسان. جاہل ہو تو وہ بھی دلوں کو بنا سکتا ہے, عالم بھی بنا سکتا ہے, غریب بھی بنا سکتا ہے, مالدار بھی بنا سکتا ہے, مرد بھی بنا سکتا ہے, عورت بھی بنا سکتا ہے. تو اللہ نے ایسی چیز کو بنانے کا حکم دیا ہے کہ جس میں کوئی کہہ ہی نہیں سکتا کہ میں اس چیز کو نہیں بنا سکتا, کوئی نہیں کہہ سکتا. چہرے کا بنانے کا حکم ہوتا تو شاید کوئی کہتا بھائی میں نہیں کر سکتا, وہ کہتا میرا تو کالا ہی رنگ ہے, میں کیسے اپنے آپ کو خوبصورت بناؤں. تو دیکھو اللہ تعالیٰ نے آسان رکھا ہے دین, اس کو کہتا ہے دین آسان, یعنی ہر انسان کر سکتا. جی اللہ اکبر کبیر. حضرت بلال حضور صلی اللہ علیہ وسلم کے عاشق زار تھے, تو وہ کالے تھے لیکن دل ان کا سفید تھا, اللہ کے ہاں قبولیت تھی, اور وہ چل رہے زمین پر اور اس کی آہٹ محسوس ہو رہی ہے جنت. ایسے ہے اپنے آپ کو ایسا بنانا. حضرت بلال رضی اللہ عنہ حضور صلی اللہ علیہ وسلم کے عاشق تھے, حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد مدینہ چھوڑ دی, کیونکہ وہ عشق اتنا تھا کہ رہا نہیں جاتا, چھوڑ دیا. شام کی طرف ہجرت کر گئے اور اذان دینی بند کر دی. حضور صلی اللہ علیہ وسلم کی اس دنیا سے پردہ فرمانے کے بعد صرف دو دفعہ اذان دی ہے, حالانکہ وہ روزانہ اذان دیتے تھے, لیکن محبت ایسی تھی کہ میں اب نہیں دے سکتا, تو چلے گئے. اور دو بارہ صرف اذان دی ہے, واپس آئے تھے. ایک دفعہ تو حضرت عمر رضی اللہ عنہ کے زمانے میں بیت المقدس کے فتح ہونے کے بعد اذان دی, اور اذان دینے کا دوسرا موقع اس طرح پیدا ہوا کہ حضرت بلال رضی اللہ عنہ نے خواب میں دیکھا کہ حضور صلی اللہ علیہ وسلم فرما رہے یہ کیا ظلم ہے کہ ہمیں ملتے بھی نہیں, ہمارے پاس ملنے بھی نہیں آتے. تو ایک خواب دیکھا, فوراً تیار ہوئے, اٹھے اور مدینہ طرف چل دیے. مدینہ پہنچے تو حضور کے نواسے یعنی حضرت حسنین رضی اللہ عنہ نے التجا کی, تو پھر اذان دی, کہا کہ اذان دے دیجیے. لوگ بے اختیار ہو کر رو رہے تھے جب اذان دی نا, تو اس اذان میں وہ تاثر تھی, اس لیے مثال بن گئی. رہ گئی رسم ازا روح بلالی نہ رہی, ہے کہ نہیں؟ اذان تو آج بھی ہو رہی ہے لیکن وہ روح بلالی نہیں ہے. اپنے دل کو بنا کر جب انسان اذان دیتا ہے کہ جتنے بستی میں رہنے والے ان کے کلیجے ہل جائیں گے اور مسجد کی طرف آئیں گے. اذان لیکن آج مسجد میں جو مؤذن رکھا جاتا ہے, جو بستی میں سب سے زیادہ گھٹیا ہو اس کو اذان دینے کے لیے تیار کرتا ہے. بتاؤ اذان کا یہ مقام ہے؟ اذان کے لیے تو باعزت لوگوں کو ڈھونڈنا چاہیے کہ وہ اذان دے اور صاحب دل والا ہو, جس کے اندر روح بلالی ہو, اور پھر جب اذان دے گا تو کسی کے مجال نہیں کہ وہاں بیٹھا رہے وہ مسجد میں. آج ہماری جو اذان ہے وہ جو گھٹیا قسم کا انسان کو بھی لگایا ہے, اس کے اذان میں پھر بھی وہ تاثیر ہے کہ آج کفار کے دلوں پر وہ اثر کرتی, اسی لیے تو بند کرا رہے ہیں کہ ان کے دلوں پر اثر کے بہانہ کچھ بھی اور بنا دے, لیکن یہ اثر کرتی ہے بار بار سننے کے بعد. لیکن ہمیں تو وہ روح بلالی والی اذان ہو کہ مسلمان جو نماز نہیں پڑھتا ہے وہ اذان کو سن کر بے چین ہو کر آ جائے, یہ توجہات ہوتی ہے اذان کے ذریعے سے. اس لیے اذان کو معمولی نہ سمجھے, اذان دینے کا مقام جو ہے وہ بھی بہت اونچا مقام ہے. لیکن آپ لوگ پھر آج سے اذان نہیں دینا شروع کر دینا, یہ کہیں گے یار اذان کی بڑی فضیلت بھی ہے, اس میں خلل نہیں ڈالنا, جو متعین ہے اس کی خدمت پر وہ وہی کرے گا. تو آج اسی لیے کہتے رہ گئی رسم ایسا روح بلالی نہ رہی, مؤذن کے اندر روح بلالی ہوگی تو پھر قیامت ہو جائے, لوگوں کے دل ہل جاتے ہیں, اور یہی تو سب سے بڑی وہ ہے توجہ، اذان کے ذریعے سے لوگوں تک پہنچتی ہے. اس لیے فرمایا کہ اذان کبھی مت چھوڑنا، اور فرمایا جنگل میں بھی ہو کھیت میں بھی ہو تو فرمایا جب نماز پڑھنا ہو تو اذان دو. کیوں؟ کہ اذان سے شیطان قریب آتا ہے. ارے بولو، شاید آپ کو تو پتہ ہی نہیں کہ بھاگتا ہے کہ قریب آتا ہے، سب وساوس میں آتا ہے. اذان سے شیطان بھاگتا ہے، دور بھاگتا ہے، کیونکہ اذان دعوت ہے. بھائی اذان کے ذریعے دعوت ہے کہ لوگوں کو بلا رہے کہ بھائی حیا علی الصلاۃ، آؤ مسجد کی طرف، آؤ مسجد کی طرف. سب سے بڑا داعی مؤذن ہوتا ہے، اس کا مقام بھی بہت اونچا ہوگا کل قیامت کے دن، کیونکہ دعوت والوں کو اللہ تعالیٰ اونچا مقام دیں گے. تو یہ ہے کہ دعوت ہے، بلا رہا ہے اذان کے ذریعے سے. تو فرمایا لوگ بے اختیار ہو کر رو رہے، حتیٰ کہ گھروں میں بیٹھی ہوئی صحابیات بھی رو رہی ہے. اب کیا بات تھی بتاؤ، اذان ہی تو تھی، یہ رو کیوں رہی؟ اب یہ چیز سمجھ نہیں سکتے، میں سمجھاؤں تو بھی سمجھ نہیں سکتے. اس پر محنت کرو. یہ ہماری مجلس ہے، وہی روح بلالی ڈالنے کے لیے ہے کہ ہمارے اندر بھی وہ روح بلالی آ جائے، کہ ہم صرف کسی کو دو بات کہے وہ فوراً اس کا دل پلٹ. اس کو بنانا ہے. یہ ایسے ہی نہیں ہے کہ بس بیٹھے ہیں عبادت کر رہے ہیں، نہیں، وہ روح بلالی بھرنی ہے، وہ دلوں کو بنانا ہے کہ اس کے بعد زبان سے جو بولے گا اس کا اثر سامنے والے کے دل پر پڑے گا. آج ہمارے دل بنے ہوئے نہیں ہیں، اسے زبان سے بولتے تو ہیں نیکی کے اور اچھی دعوت دے رہے ہیں، لیکن اثر نہیں کر رہی، اثر نہیں کر رہی. جی اس لیے اذان اذان دے رہا ہے مؤذن، اثر نہیں کر رہا. تو فرمایا صحابیات رونے لگی. ایک بچے کو، ایک صحابیہ اپنے ساتھ ایک بچے کو لائی، اس بچے نے جلتی پر تیل کا کام کیا. اس بچے نے کہا امی، حضرت بلال تو اذان دینے آئے ہیں، نبی علیہ السلام کب تشریف لائیں؟ اللہ، تو ان کی اذان میں وہ روح تھی. اللہ، اس وقت لوگوں کے دلوں کی عجیب حالت تھی. حضرت بلال رضی اللہ عنہ ایسی اذان دیتے تھے کہ دل تو دل بلکہ پہاڑوں میں بھی، پہاڑوں پر بھی راشہ آ جاتا، پہاڑ بھی ہل جاتے، سیما پیدا کر دیتے. سنی نہ مصر و فلسطین میں وہ اذان میں نے، سنی نہ مصر و فلسطین میں وہ اذان میں نے دیا تھا جس نے پہاڑوں کو راشہ سیما، یعنی ایسی اذان. تو مطلب یہ ہے کہ ہمارے دلوں کو بنانا ہے. حضرت بلال رضی اللہ عنہ کا وہ دل تھے کالے، لیکن دل بنا ہوا تھا اور ایسے مقبول تھے، چلتے تھے زمین پر، آہٹ سنائی دے رہی جنت. کئی سالوں کے بعد آ رہے ہیں لیکن دلوں میں وہ عشق نبی تھا کہ اذان دے رہے تو اس میں وہ اثر. جی انما المؤمنون اذا ذکر اللہ وجلت قلوبهم، بشک ایمان والے وہ ہے کہ جن کے سامنے اللہ کا نام آئے تو ان کے دل تڑپ جائے. ایمان والوں کی علامت کیا ہے؟ کہ ان کے سامنے جب اللہ کا نام لیا جائے، وجلت قلوبهم، ان کے دل تڑپ جائے. فرمایا اس تڑپ کی وجہ یہ ہے کہ جب محبت ہوتی ہے تو اللہ تعالیٰ کا نام سن کر ہی دل تڑپ جاتا ہے. ایک دم بھی محبت چھپ نہ سکی، ایک دم بھی محبت چھپ نہ سکی جب تیرا کسی نے نام لیا. جب دلوں میں اللہ کی محبت ہوتی، جب اللہ کا کوئی نام لیتا ہے یا اللہ کی کوئی بات کرتا ہے تو یہ تڑپ جاتا ہے کہ یار میرے محبوب کی بات کرتا. لیکن حضرت خواجہ فضل علی قریشی رحمتہ اللہ علیہ کی خانقاہ پر ساری ساری رات کسی نے کسی کو جذب آ جاتا، کسی نے کسی کو جذب آ جاتا اور وہ اٹھ کر اللہ 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 کرنے لگتا. جذب ہوتا، وہ روحانی مجلس سے ہوتی تھی، اٹھ کر کوئی بھی اللہ اللہ کرتا، پکارنے لگتا. اسی طرح ساری رات ہی سوتے جاگتے گزر جاتے، پھر وہ جذب ختم ہوتا، پھر خاموش رہتے. حضرت خواجہ حسین علی وابفرا کی خانقاہ میں گھنٹوں مراقبہ ہوتا تھا، بلکہ ساری ساری رات مراقبہ ہوتا تھا. حضرت عشاء کے بعد سے لے کر تہجد تک مراقبہ کرتے تھے. ہے کوئی عشاء کی نماز کے بعد سے تہجد تک مراقبہ کرے؟ مراقبہ کرتے. سالکین کو اجازت تھی کہ جو کوئی تھک جائے وہ آرام کر سکتا ہے. بیٹھے تو سبھی تھے مراقبہ کر کے، لیکن اجازت تھی جس کو بھی تھک جائے تو آرام کر سکتا ہے. جب تہجد کے لیے گردن اٹھاتے تو سب جا چکے ہوتے، تو اکیلے بیٹھو. جی حضرت نفلوں کے لیے پھر کھڑے ہو جاتے. ایسی اللہ کی محبت تھی کہ رات بھر اللہ تعالی کی یاد میں بیٹھے رہتے تھے. دل ڈھونڈتا ہے پھر وہی فرصت کے رات دن، دل ڈھونڈتا ہے پھر فرصت کے وہی رات دن کہ بیٹھے رہے تصور جانا کیے ہوئے. یہی مراقبہ ہے. انشاءاللہ آج رات کی مجلس میں مراقبے کے بارے میں کچھ بتائیں گے. ارشاد فرمایا مراقبہ میں جوانوں کو وساوس آتے ہیں، جو لوگ کر رہے ہیں، کچھ لوگ تو جانتے ہیں، کچھ لوگ مراقبہ نہیں جانتے. فرمایا وساوس آتے ہیں تو گھبرا کر مراقبہ چھوڑ دیتے ہیں. جب دوائی کھائی جائے تو کچھ نہ کچھ تو کڑوی ہوتی ہے نا، لیکن چھوڑ دیتے کہ نہیں نہیں یار تو کڑوی ہے بھائی، دوائی کھاؤں گے تو کچھ تو کچھ کڑوی ہوگی، کڑواہٹ تھوڑی دیر میں ختم ہو جائے گی، لیکن دوا اپنا کام تو کرے گی. اور اگر دوا ہی نہ کھائی تو پھر شفا کیسے کیسے ملے گی؟ تو یہ مراقبہ بھی دوائی کی طرح ہے. اس لیے اگر دوائی کڑوی لگ رہی ہو تو بھی اسے کھاتے ہیں، چھوڑتے نہیں ہیں. انشاءاللہ آرام ضرور آئے گا. اگر مراقبہ کے ذریعے سے وساوس کا علاج نہیں کریں گے تو پھر بتائے وساوس سے جان چھڑانے کا اور کون سا طریقہ؟ کوئی وساوس چھوٹیں گے نہیں. یہی مراقبہ کرو تو وساوس چھوٹ جائیں. وساوس سے جان چھڑانے کا ایک کروڑوں انسانوں کا تجربہ شدہ نسخہ. وساوس کو الگ الگ نکالو مت، اللہ کے محبت میں اور اللہ کی یاد میں ڈوب جاؤ کہ سارے وساوس دلوں سے نکل جائیں. جی اسے پابندی سے استعمال کرے تو انشاءاللہ تمام روحانی بیماریوں سے فائدہ ہوگا، تمام بیماریوں سے. حضرت جی دامت کی برکاتہم نے معہد الفقیر کے مسجد زینب کا تذکرہ کرتے ہوئے فرمایا، جب دنیا کے بادشاہ کا محل بن رہا ہو تو فرمایا ایسی یعنی لوگ اس میں بھاگ بھاگ کر کام کرتے ہیں، اسی طرح مسجد بھی اللہ کا گھر ہے، اس کے انتظام بھی خود بخود ہو جاتے ہیں، اور ہمارا کام ہے کہ اخلاص سے دعائیں مانگتے رہے اور مناسب اسباب اختیار کر رہے. کام تو اللہ تعالیٰ ہی کروا رہے کرا دیں گے. جی عشاء کی نماز کے بعد سالکین کو خدمت کا موقع ملا. جی ایسی اسی دوران آپ نے سالکین کا تعارف پوچھنا شروع کر دیا. بھائی لوگ آتے تو پوچھتے ہیں بھائی تم کہاں سے آئے، تم کہاں سے آئے، تم کہاں سے آئے. تو حضرت کے پاس بھی سالکین آئے تو پوچھنا شروع کر دیا. وہ اپنا تعارف ایک سالے کی طرف اشارہ کیا تو اس نے کہا میں تعارف کرواؤں. حضرت جی دامت برکاتہم نے اصلاح کرتے ہوئے فرمایا کہ ہمارے مشائخ نے میں تعارف کراؤں. میں کا جو لفظ سنا تو فرمایا میں کے لفظ کو استعمال کرنے سے بہت پرہیز کیا ہے ہمارے مشائخ، انہوں نے اپنے لیے عاجز یا فقیر اور بندہ کا لفظ استعمال کیا. میں تعارف کراؤں، ہاں تو فرمایا نہیں، عاجز تعارف کرا سکتا، بندہ تعارف کراتا ہے تو ایسے لفظ استعمال کرے. اس لیے ہمیں بھی اپنے مشائخ کی پیروی کرنی چاہیے، کیونکہ متبع سنت بزرگ اپنے ہر عمل کو سنت کے مطابق بنانے کی کوشش کرے. ایک دفعہ ایک صحابی نے حضور کے گھر پر دستک دی. آپ نے اندر سے پوچھا بھائی کون، جیسے ہمارے گھروں پر دستک دی جاتے تو ہم پوچھتے ہیں بھائی کون، تو صحابی نے عرض کیا میں. ہم بھی یہی کرتے ہیں کہ ہم گھر پہ جاتے کہا کون تھا کہ میں، تو فرمایا میں. تو آپ علیہ السلام نے فرمایا میں نہیں کہنا چاہیے بلکہ اپنا نام بتانا چاہیے. ہم نے دروازہ کھٹکھٹا، اندر سے کسی نے پوچھا کون، تو فرمایا عبداللہ، عبد الرحمان، جو بھی ہے اپنا نام بتایا کرو. کریں گے आज जिसको पूछो बोले मैं कहता है, फिर पूछना पड़ता है कौन मैं, क्योंकि मैं में तो बहुत सारे हैं, जिन्नात भी है इंसान भी है, कोई जिन्ना तो नहीं आया है, वो भी मैं कहेगा, इंसान भी तो मैं कहेगा, इसलिए पूछ दरवाजा नहीं, पहले बताओ कि नाम क्या है आपका, नाम बोले तो खोलो, नाम बोले तो मत खोलो, तो नाम पूछना चाहिए, और मैं नाम बताया करो, ये तरीका है। जमाते भी जाते हैं दूसरे तो कह दे नहीं अपना नाम बताओ, आप मस्जिद से आए हैं फुला फुला बंदे हैं, तो उनको पता चल जाए कि अच्छा ये लोग आए हैं। तो फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा तो फरमाया मैं, तो आपने फरमाया नहीं अपना नाम बताना चाहिए, तो इरशाद फरमाया उसी मैं की जड़ काटने के लिए तो मशाइख के पास आते हैं। हाँ लोग अल्लाह वालों के पास क्यों जाते हैं, अपनी मैं मिटाने के लिए जी, अगर उसे ही ना खत्म कर सके तो फिर मशाइख से हमने क्या हासिल किया, अपनी मैं को मिटाना है अंदर दिलों में, हर एक के अंदर पड़ी हुई मैं कुछ हूं, उसको निकालना है और यह कहना है कि मैं कुछ नहीं, मैं कुछ नहीं, कि मैं और अकड़ खत्म हो जाए और तबीयत में आजीजे और इनकिसारी और मस्किनी पैदा हो जाए। एक वाक्या सुनाते हुए मैं की मजीद इसलाह की ताकि सालिकिन मैं को इस्तेमाल करने से हर मुमकिन एहतियात करें। एक दफा एक गजवा से वापसी हो रही थी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने पूछा आज रात कौन पहरा देगा, मशहूर हदीस है कि आज रात कौन पहरा देगा, हजरत बिलाल रज़ियल्लाहु अन्हु ने अर्ज किया अन मैं पहरा दूंगा, रात हुई तो सब सो गए, आपने तय कर लिया कि ठीक है आप पहरा देंगे, सब सो गए, हत्ता कि हजरत बिलाल भी खड़े खड़े सो गए, वो भी खड़े रहे, आखिर वो भी थककर सो गए। जब सूरज की किरणों ने नबी सलाम के चेहरे को बोसा दिया, यानी सूरज की किरणें आपके चेहरे पर पड़ी, तो हुजूर को जाग आई यानी उठे, बिलाल को रजी अल्लाह को रखा था पहरा भी दे और फजर में उठाए, वो खड़े खड़े सो गए और फजर की नमाज भी चली गई, यहां तक कि सूरज निकला और सूरज आपके चेहरे पर जब उसकी तपिश आई तो फिर आप जागे। तो उन्होंने अर्ज किया जिस रात जिस जात ने, तो फरमाया नमाज कजा हो चुकी थी। हजरत बिलाल से पूछा गया कि हमें क्यों न जगाया, पूछा पे हमें क्यों नहीं जगाया, फजर चली गई, तो उन्होंने अर्ज किया जिस जात ने सबको सुलाया मुझे भी उसी जात ने सुला दिया, भाई जिसने सबको सुला तो मुझे भी उसी ने सुला दिया। देखो जवाब क्या है, मैंने ऐसा किया मैंने ऐसा किया, हुज्जतबाजी नहीं है। आज तो मैं करते करते कितनी लंबी चौड़ी बात करते हैं, बहस नहीं, पर मैं जिस जात ने सबको सुला दिया उसने मुझे भी सुला, ये भी नहीं कह रहे जिस जात ने आपको सुला, ये बेइज्जती है, हम क्या कहेंगे आपको सुला दिया, आप नहीं कहना चाहिए, सब उसमें इज्जत है ना, जिस जात ने सबको सुला दिया उस जात ने मुझे भी सुला दिया, उसमें सब कुछ हो गया कि हाँ मैं सो गया, लेकिन वो नहीं है असल में वजह ये थी मैं इसमें जाग रहा था मेरे को ये हुआ और अचानक मेरे को वो नींद आया, हम क्या करते हम होते क्या कहते, मैं जाग रहा था मैं खड़ा खड़ा रहा था बस मैं इसी सोच में था और अचानक मुझे नींद आ गई, अभी सब छोड़ो हाँ कबूल कर लो कि हाँ मैं सो गया, ये मैं होती अंदर जो कबूल नहीं करने देती और लॉजिक लेती शैतान की तरह, उससे पूछा कि सजदा कर तो क्या कहने लगा, हाँ कि भाई ये तो छोटा है मैं बड़ा हूं, ये बहस करने लगा। तो जो लॉजिक करता है और बहस करता है ये अलामत उस बात की है कि इसके अंदर शैतानियत है मैं है, और जो बात को मान लेता है फरिश्तों ने फौरन सजदा कर लिया।